र श्रोता पनि तपाईँ सुन्नुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम। र अब एकचोटि स्वास्थ्य सम्बन्धी विषयबारे कुरा गर्नतर्फ लागु। र अहिले हाम्रो साथमा मेलबर्नबाट मनोचिकित्सक डाक्टर अनुपम पोखरेलजी हुनुहुन्छ। अनुपमजी, सबभन्दा पहिला त नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार, मेरो पनि धेरै
र अब आज एकचोटि अब मानसिक स्वास्थ्य विषयबारे पनि कुरा गरिहालौँ होइन। सबभन्दा पहिला त एकचोटि हाम्रो अब यदि श्रोताहरूले पहिला हाम्रो तपाईँसँग कुराकानी सुन्न भ्याउनु भएको छैन भने एकचोटि हामीलाई यो डिप्रेसनबारे एकचोटि छोटो रिक्याप गरिदिइहाल्नुहोस् न त। एकचोटि डिप्रेसन खास के हो, सिम्टम्स के हो भन्ने एकचोटि एकदम एक मिनटमा हामीलाई एकचोटि भनिदिइहाल्नुहोस् न त सबभन्दा पहिला।
एकदम छोटकरीमा भन्ने भएदेखि हल्का फुल्का कहिलेकाहीँ उदासी हुने, जाँगर नचल्ने, नकारात्मक विचार आउने, त्यो चाहिँ डिप्रेसन रोग होइन है। अब यदि मनस्थिति चाहिँ अब दबित अवस्थामा अथवा उदासीपनाको अवस्थामा चाहिँ लामो समयसम्म कमसेकम 2 हप्ता या त्योभन्दा बढी लगातारै जसो हरेक दिन जस्तो रहिरहन्छ र त्यो सँगसँगै शरीरका अन्य विभिन्न चाहिँ क्रियाकलापहरू पनि डिप्रेस अवस्थामा रहन्छन्, जस्तै शक्ति पनि कम भएको महसुस हुन्छ, पोजिटिभ सोच्न पनि गाह्रो हुन्छ, खालि नकारात्मक सोच आइरहन्छ अथवा भविष्य चाहिँ त्यति राम्रो नदेखिने जस्तो लगातार लागिरहने हुन्छ, खाना रुचि पनि कम हुँदै जाने, निन्द्रा पनि कम हुँदै जाने, अथवा जति सुते पनि चाहिँ फ्रेस नभएको जस्तो महसुस हुने, या कन्सन्ट्रेसन या मेमोरीमा पनि आफूलाई समस्या आएको जस्तो हुने, यीमध्ये धेरै जसो कुराहरू चाहिँ अघि मैले भनिहालेँ लगातार भइरहेको अवस्थामा चाहिँ डिप्रेसन हो कि भनेर भन्ने शङ्का गर्नुपर्ने जस्तो हुन्छ।
अब एकचोटि यसमै मलाई चाहिँ अब नेपालबाट अथवा अस्ट्रेलिया आउनुभएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूकै कुरालाई लिएर एकचोटि मलाई जोड्न मलाई चाहिँ कस्तो भने अब परिवार छोडेर आएपछि यहाँ अब एक्लोपन महसुस गर्ने त अब सामान्य पनि हुनसक्छ होइन। तर कुन अवस्थामा चाहिँ अब विद्यार्थीहरूले अस्ट्रेलियामा भर्खर आउनुभएको विद्यार्थीहरूले कुन अवस्थामा चाहिँ स्वास्थ्य कारणले यस्तो भएको हुनसक्ने हो कि भन्ने खालको विचार गर्नु पर्ला जस्तो लाग्छ तपाईँलाई भनौँ न।
अब यसमा अघि मैले जुन तपाईँलाई भने डिप्रेसन भनेको के हो भनेर भन्ने हिसाबले, अब डिप्रेसन एउटा विभिन्न प्रकारका मानसिक समस्या मध्ये एउटा हो। कतिपय मानसिक समस्याहरू तनावले गर्दा भएका हुन्छन् र डिप्रेसन पनि धेरै जसो अवस्थामा त तनावले नै गर्दा भएको हुनसक्छ। कति अवस्थामा चाहिँ बिना कुनै तनाव पनि मान्छेहरूलाई चाहिँ एकदम पुगिसरी आएको धन धान्यले प्रशस्त भएको मान्छेहरूलाई पनि चाहिँ डिप्रेसन नहुने भन्ने चाहिँ होइन, त्यसका केही जैविक कारणहरू पनि हुन सक्छन् त्यस्तै अवस्थाहरूमा। अब जहाँसम्म डिप्रेसनको मात्र भनेर भन्ने कुरा छ, अब हो, अब तपाईँले सही भन्नुभयो, नेपाल छोडेर यहाँ विद्यार्थी जीवनमा सायद कति पहिले त आफ्नो घर जीवनमा पहिलो पटक छोडेका हुन्छन् होला, त्यस्तो अवस्थामा उदासीपना हुनु सामान्य हो र तर त्यो उदासीपना चाहिँ लगातार भइरहेको अवस्थामा र त्यसबाट चाहिँ माथि बााउन्स ब्याक हुन चाहिँ नसकेको अवस्थामा चाहिँ 2-3 हप्ताभन्दा बढी गएको खण्डमा यो चाहिँ समस्या परेछ भनेर सोच्नुपर्ने हुन्छ है।
कहिलेकाहीँ चाहिँ हुन्छ नि अब विशेष गरी अध्यागमनको कुरालाई लिएर अब कति काम गर्नेदेखि अब कलेजमा कतिको जाने गरेछ छैन भन्ने त्यस्ता कुराहरूले पनि इमिग्रेसनमा रिपोर्ट जान सक्ने भन्ने खालको कुराहरू आइरहँदाखेरि भनौँ न, अब यो स्वास्थ्य अवस्थाले चाहिँ कतिको मान्छेहरूको भिजामा अहिले त प्रभाव पारेको नपारेको जस्तो तपाईँले देख्नु भएको छ भनौँ न, कस्तो छ स्थितिहरू?
अब एउटा म यसलाई अलिकति फरक किसिमले भन्छु होइन, मलाई वास्तवमा भन्ने भएदेखि अब एजुकेसन कन्सल्टेन्सी अथवा चाहिँ इमिग्रेसनले कति कुरा त थाहा नहोलान्, तर चाहिँ अब स्वास्थ्यको कारणले गर्दाखेरि भिजा क्यान्सल भएको अथवा चाहिँ त्यस्तो भनेको त मैले सुनेको छैन। के चाहिँ बरु सुनेको छु भनेदेखि अब डक्टर कहाँ गएको अवस्थामा, डक्टरले रिपोर्ट दिएको अवस्थामा चाहिँ अब फुल टाइम पढ्ने विद्यार्थीहरूलाई पनि चाहिँ केही समयको लागि ग्राह्यता दिएर चाहिँ पार्ट टाइम पढ्नको लागि चाहिँ कलेजले अनुमति दिएको, स्वास्थ्य सुधार नहुन्जेलसम्मको लागि मैले सपोर्ट गरे नै पाएको छु। अब कतिपय विद्यार्थीहरूको लागि अब जेन्युन केसमा मलाई आफूलाई विश्वास लागेको केसमा मैले आफैले पनि अध्यापकगमन या कलेजलाई चाहिँ चिठीहरू लेख्दाखेरि उनीहरूले चाहिँ फिसमा चाहिँ अब फिर्ता पाउने अथवा चाहिँ कम पाउने कम दिए पुग्ने तिरे पुग्ने अथवा चाहिँ त्यस्तो प्रकारका ग्राह्यताहरू पाएको चाहिँ मैले पाएको छु है। अनि मैले अर्को अलिकति घुमाएर एन्सर दिन्छु भनेर भनेको कारण के भनेदेखि, कतिपय विद्यार्थीहरूलाई कस्तो हुन्छ भनेदेखि म चाहिँ डाक्टर कहाँ गयो भनेदेखि मेरो रेकर्ड हुन्छ, साइकाट्रिस्ट कहाँ गयो भनेदेखि चाहिँ पनि मेरो रेकर्ड हुन्छ, त्यसले गर्दाखेरि पछि मलाई पिआर पाउने बेलामा अप्ठ्यारो पर्छ भनेर भन्ने सोचेको जस्तो बुझिन्छ। र कतिपय केसमा अब सबै त नहोला, कहिले कहीँ चाहिँ मैले के पनि सुन्छु भनेदेखि चाहिँ के अरे इभन जिम्मेवार व्यक्तिहरूले अब उहाँहरूको प्रोफेसनको कुरा नगरौँ, उहाँहरूले चाहिँ ए होइन यस्तो कुरालाई चाहिँ ओपनली लैजान हुँदैन, यस्तो भयो भनेदेखि चाहिँ पछि तिमीलाई भिजाको बेलामा अप्ठ्यारो हुनसक्छ भनेको पनि मैले चाहिँ सुनेको छु। तर वास्तवमा के हुन्छ भनेदेखि धेरै जसो रोग लगायत मानसिक रोगमा पनि चाहिँ यदि अध्यागमनले चाहिँ त्यस्तो रोगको उपचार गरेको भन्ने आफूले नै त्यो फर्म भर्नु चाहिँ पिआर भर्ने बेलामा रोग लागेको थियो कि थिएन भनेर भर्नुपर्दा लेखेको अवस्थामा पनि चाहिँ के अरे डाक्टरले चाहिँ अथवा मानसिक रोग विशेषज्ञले अब जुन विशेषज्ञलाई देखाउनु पर्ने उसले चाहिँ अहिले चाहिँ ठिक छ समस्या भनेर भनेको अवस्थामा त्यसले गर्दाखेरि मानसिक उपचार गरेको कारणले अथवा पहिला मानसिक रोग लागेको कारणले गर्दाखेरि समस्या परेको चाहिँ मलाई थाहा छैन। तर मलाई के चाहिँ बरु थाहा छ भनेदेखि आफ्नो रोगलाई उपचार नगरेको कारणले गर्दाखेरि चाहिँ पढाइ बिग्रेर अनि त्यसपछि नेपाल फर्केर जानु परेको केही उदाहरण चाहिँ मैले थाहा पाएको छु।
त्यही अब यसको मुख्य मेसेज चाहिँ जो सब भनौँ न एक किसिमले अब भिजाको लागि प्रभाव पर्ला भन्ने खालको त्यो भयहरू सब्सटेन्सिएट नभइकन हुन्छ नि मानिसहरूले आफ्नो यो उपचार गर्नुपर्ने अवस्थाबाट पनि अब आफूलाई रोक्न नहुने खालको हुन्छ नि स्वास्थ्य उपचार लिन उपयुक्त हुने नै तपाईँको जो सन्देश छ नि त्यसो भए।
एब्सोल्युटली एब्सोल्युटली अब यो आफ्नो उपचारको कुरामा कम्प्रोमाइज गर्यो भनेदेखि पढ्न सकिँदैन, पछि चाहिँ काम गर्न सकिँदैन। अब काम गर्न नसकेपछि पढ्न नसकेपछि अब यो ठाउँमा के हुन्छ तपाईँ आफै विचार गर्नुहोस् न।
अनि अब कसैले भनौँ न एक एक्जाम्पलको लागि अब कोही नेपालमा नि कहिले काहीँ यस्तो अब डिप्रेसनहरूको समस्याको सामना गर्नुभएको थियो, कोही विद्यार्थी अहिले यहाँ आउनु भएको छ, अब आफ्नो ट्रिटमेन्ट कन्टिन्यू गर्नु भएको छैन भने त्यस्तो अवस्थामा चाहिँ भनौँ न उहाँहरूको लागि चाहिँ के सुझाव दिन चाहनुहुन्छ भनौँ न।
अब यस्तो चाहिँ मैले एकदम रेगुलरली यस्तो प्रकारका समस्याहरू मौका आउँछन्, प्रायः जस्तो चाहिँ कम्युनिटी लिडरहरूको थ्रु आउँछन् घुमाइ फिराइ। अब यस्तोमा के हुन्छ भनेदेखि युजुअल सिनारियो चाहिँ उता उपचार गराइरहेको हुन्छ, राम्रो भएको हुन्छ, अनि त्यसपछि उहाँहरू यहाँ आउनुहुन्छ। यहाँ आउँदाखेरि चाहिँ केही महिना या एक वर्षको लागि चाहिँ औषधि लिएर आउनुभएको हुन्छ, अनि उताको डाक्टरले चाहिँ के पर्यो भनेदेखि मलाई फोन गर्नु अथवा इमेल गर्नु भनेर भनेको पनि देखियो समय समयमा। अनि कसै कसैले अब मैले चिनाजानेको कोही छ भनेदेखि ल त्यहाँ मैले चाहिँ चिनेको एउटा डाक्टर छ उसलाई देखाए पनि हुन्छ भनेर भन्ने त्यस्तो पनि सुनियो होइन। तर हुन चाहिँ के हुन्छ भनेदेखि उहाँहरू चाहिँ यहाँ आएपछि लामो समयसम्म ठिक भइरहेको अवस्थामा चाहिँ उहाँको औषधि सेवन गर्नै रहनुहुन्छ, तर यतातिर आएर फलोअप गर्ने त्यस्तो चाहिँ बन्द हुन्छ। अनि अब जब औषधि सिद्धिन थाल्छ या जब अब कहिलेकाहीँ कस्तो हुन्छ भनेदेखि औषधिले चाहिँ बिस्तारै काम गर्न छोड्ने अवस्था पनि आउन सक्छ, अनि त्यो अवस्थामा अनि आत्तिएर अनि त्यसपछि अब डिप्रेसन बढिसकेको अवस्था छ भने काम चाहिँ अब काम पनि छुटिसकेको अवस्थामा अनि अब पैसाको पनि एकदमै क्राइसिस भएको अवस्थामा अनि उहाँहरूले चाहिँ यताउता खोज्न थाल्नुहुन्छ। र अब त्यो बेला चाहिँ कस्तो भनेदेखि सहायता पाउन्जेलसम्म त्यो सिचुएसनहरूमा चाहिँ अलिकति ढिलो भइसकेको पनि हुनसक्छ। भन्न खोजेको मतलब चाहिँ अब उहाँहरूको त्यो रोगले अझै बढी चापेको पनि हुनसक्छ। त्यसकारण अब मेरो सल्लाह चाहिँ यसमा के हो भनेदेखि नेपालबाट आउन साथै यदि उताबाट मानसिक समस्याको लागि औषधि गरिरहनु भएको छ भनेदेखि यहाँ आएर जिपीसँग कन्ट्याक्ट गरिहाल्नुपर्छ, र चाहिँ अब कमसेकम एउटा चाहिँ जिपी बनाएपछि अनि त्यो जिपीबाट चाहिँ हामी जस्तै भनौँ न चाहिँ अरू थुप्रै डाक्टर पनि हुनुहुन्छ, जिपीहरू हुनुहुन्छ, उहाँहरू पनि मानसिक स्वास्थ्यको बारेमा निकै अनुभवी जिपीहरू थुप्रै हुनुहुन्छ, मेलबर्नमा पनि हुनुहुन्छ, सिडनीमा पनि हुनुहुन्छ, कमसेकम उहाँहरू बाटामा गएर चाहिँ आफ्नो एउटा रेगुलर जिपी बनाएर त्यसपछि स्पेसलिस्टका रेफर गर्नुपर्ने भए गरेर अथवा गर्न रेडी भनौँ न जब पर्छ तब चाहिँ त्यो जिपी कहाँ गएर तुरन्त चाहिँ रेफर गर्न सक्ने अवस्था आफूले चाहिँ सृजना गर्ने जिम्मेवारी चाहिँ आफ्नै हो। र यहाँ चाहिँ यहाँ आएर पनि फलोअप चाहिँ कुनै न कुनै प्रकारले गर्यो भनेदेखि सबभन्दा ठुलो कुरा त आफ्नै स्वास्थ्य राम्रो हुन्छ, स्वास्थ्य राम्रो भएपछि त अब अरू धेरै कुराहरू चाहिँ राम्रो पार्न सकिन्छ होइन।
हजुर, अनि अब यसमै भनौँ न अब अन्तर्राष्ट्रिय विद्यार्थी भएको हिसाबले अब इन्सुरेन्सहरूको त अब कुरा पनि आइहाल्छ होइन, तर तपाईँले चाहिँ अब पैसा तिर्नुपर्ने भएर मान्छेको स्वास्थ्यप्रति मानिसहरूले त्यति डक्टरहरूका नगएको भन्ने खालको उदाहरण पनि तपाईँले पाउनु भएको छ?
त्यो चाहिँ अब मेरो विचारमा त्यस्तो मैले हो जस्तो लाग्छ हेर्नुहोस् होइन, किनभने सबभन्दा पहिला चाहिँ अब स्पेसलिस्टहरूको फिस चाहिँ अलिकति हाई नै हुन्छ होइन, अनि चाहिँ अब स्पेसलिस्ट कहाँ जाने भनेर भन्दाखेरि सुरुमा अपफ्रन्ट जुन पैसा पे गर्नुपर्ने हुन्छ। हेल्थ इन्सुरेन्सले चाहिँ कति दिन्छ पनि कति मान्छेलाई थाहा हुँदैन विद्यार्थीहरूलाई, अब त्यो चाहिँ आफ्नो हेल्थ इन्सुरेन्समा बुझ्दा राम्रो हुन्छ। मेरो बुझाइअनुसार चाहिँ त्यो जुन मेडिकेयर स्केड्युल फी हुन्छ त्यो बराबरको पैसा चाहिँ फिर्ता आउँछ, सुरुमा धेरै ठुलो पैसा अमाउन्ट देखिए पनि। अब सोचेँ भन्दाखेरि एउटा साइकियाट्रिस्टलाई देखाउँदाखेरि चाहिँ यो चाहिँ मेरो विचारमा सबैले जानकारी पाइरहे राम्रो हुन्छ, मेडिकेयर स्केड्युल फी भनेको $260 हो एउटा साइकियाट्रिस्टलाई देखाउँदाखेरि सुरुको होइन, अनि त्यसबाट चाहिँ अब बल्क बिलिङ रेट भनेको त्यसमा $211 चाहिँ फिर्ता आउँछ, तर धेरै जसो चाहिँ यो हेल्थ फन्डहरूले चाहिँ 260 नै फिर्ता दिन्छ यो स्टुडेन्ट हेल्थ फन्डहरूले। त तैपनि आफ्नो हेल्प फन्डमा चाल सुद्धा राम्रो हुन्छ भनेपछि 100% चाहिँ स्केड्युल फी चार्ज गर्दाखेरि फिर्ता आउने भयो। अनि अब तर प्राय जसो स्पेसलिस्टहरूले चाहिँ स्केड्युल फी भन्दा अलिकति बढी नै चार्ज गर्ने हुन्छ, कसै कसैले 350 चार्ज गर्छन् होइन। अब त्यो चाहिँ अब फोन गरेर सोधेर कसले कति चार्ज गर्छ, हरेकले एउटै चार्ज गर्दैन, अब कमसेकम चाहिँ 260 चार्ज गर्ने चाहिँ धेरै जस्तो हुन्छन् होइन। अनि अब त्यो चाहिँ तर त्यो पैसा हेल्प फोनबाट फिर्ता पाउनलाई जिपीले रिफर गरे आउनुपर्छ। अब जिपीका जानलाई पनि चाहिँ अब सडन अपफ्रन्ट पैसा तिर्नुपर्ने हुन्छ होइन, अब आफूले पैसा तिर्यो अनि त्यसपछि चाहिँ अनि हेल्प फन्डले फिर्ता गर्ने हुन्छ। यी सबै कुरा चाहिँ अब सुरुमा यसो हेर्दाखेरि ओहो यति धेरै पैसा तिर्नु पर्दो रहेछ, जिपी कहाँ $75 अथवा $60 त्यसमध्ये $35 मात्रै फिर्ता आउँछ अथवा $37 फिर्ता आउँछ, अनि साइकाट्रिस्ट जाँदाखेरि यति धेरै पैसा भनेर सोद्धाखेरि चाहिँ हो धेरै जसो चाहिँ लाग्छ। तर यो धेरै जसो चाहिँ यो यी फिसहरू अघि मैले भने जस्तै हेल्थ फन्डले फिर्ता दिने कारणले गर्दाखेरि चाहिँ फाइनेन्सियल्ली चाहिँ त्यति अप्ठ्यारो चाहिँ नहुनुपर्ने हो मेरो विचारमा। अब अपफ्रन्ट पे गर्नलाई आफूसँग त्यति क्यास चाहिँ फेरि हुनु पर्यो,
तर फेरि अब स्वास्थ्य पनि अवश्य पनि महत्त्वपूर्ण नै हो है, पैसा जति महत्त्वपूर्ण भए तापनि। जे होस् अहिलेको लागि चाहिँ जे होस् अनुपमजी, अब यदि हाम्रो श्रोताहरूलाई थप जानकारी यो मेन्टल हेल्थबारे थप जानकारी चाहिएमा मेडिकेयरहरूबारे उनीहरूले अब आफ्नो मेडिकेयर नजिकको जिपी कहाँ गएर त्यो सबै जानकारी पाउन सक्छन् होला नि होइन?
हजुर, अब मैले चाहिँ यो तपाईँको कार्यक्रम मार्फत चाहिँ अब जो जो स्टुडेन्टहरूले यो कुरा सुन्नुहुन्छ, स्पेसली जसले चाहिँ नेपालबाटै औषधि लिएर आउनु भएको छ, प्लिज एउटा जिपीका जानुहोस्। अब जिपीकै लेभलबाट हुनेछ भनेदेखि चाहिँ ठिकै छ, तर होइन भनेदेखि जिपीलाई चाहिँ नजिकैको अब सकेसम्म नेपाली भाषा बोल्ने, होइन भनेदेखि अब अरू कुनै पनि ब्याकग्राउन्डको मानसिक रोग विशेषज्ञसँग सम्पर्क चाहिँ राखिराख्दाखेरि चाहिँ राम्रो हुन्छ। अब जिपीले त्यो डिसिजन गर्न सकिहाल्नुहुन्छ। तर चाहिँ कुनै हेल्थ स्वास्थ्य कर्मी भन्नाले अब डाक्टर अथवा साइकाट्रिस्टको चाहिँ अस्ट्रेलियाको केसमा सम्पर्कमा नरहिकन लामो समय चाहिँ नबस्नु होला भन्ने मेरो चाहिँ विनम्र अनुरोध छ।
हजुर अनुपमजी, जे होस् अहिलेको लागि जानकारी दिनुभएकोमा र आफ्नो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
हवस्, मेरो पनि धेरै धेरै धन्यवाद यो मौका दिनुभएकोमा।